यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गर्नुभएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आज पारित हुने प्रतिनिधि सभाको सम्भावित कार्यसूची, मंगिर 4 गते हुने निर्वाचनका लागि सीट बाँडफाँडको प्रारूप तयार गर्न गठन गरिएको सत्ता गठबन्धनको कार्यदलले शीर्ष नेतासँग परामर्श गरी सीट बाँडफाँडको टुंगो लगाउने कार्यदलको बैठक आज बस्दै, न्यायमा सहज पहुँचका लागि कार्य सम्पादन प्रक्रियालाई छिटो छरितो र कम खर्चिलो बनाउने गरी काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन, र अफगानिस्तानको राजधानी काबुलस्थित एउटा मस्जिदमा भएको विस्फोटनमा कम्तीमा 3 जनाको मृत्यु, दर्जनौ घाइते।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का एसएमएस, हुर हुरी चल्ने 4G इन्टरनेट, सललर जोडिने ती सीयुजी नेटवर्क, अनि आहा कति रमाइलो एनडीटीभी। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गर्नुभएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आज पारित हुने भएको छ। विधेयक पारितको सम्भावित कार्यसूची संसद सचिवालयले हिजो सार्वजनिक गरेको छ। राष्ट्रपति भण्डारीले साउन 29 गते सन्देश सहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गर्नुभएको थियो। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सरकारसँगको परामर्शका आधारमा सम्भावित कार्यसूची तय गरिएको बताउनुभयो। प्रतिनिधि सभा महाभियोग सिफारिश समितिले आगामी बैठकमा समितिको कार्यविधि र कार्यतालिका टुंगो लगाउने निर्णय गरेको छ। सिंहदरबारमा हिजो बसेको समितिको पहिलो बैठकले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्धको महाअभियोग प्रस्तावमाथि छलफल गरेर प्रतिवेदन बुझाउन आवश्यक कार्यविधि र कार्यतालिका तयार गर्ने निर्णय गरेको हो। समिति सचिवालयले प्रस्तावित कार्यविधिको मस्यौदा तयार गरी वितरण गरेको छ भने कार्यतालिकाको टुंगो सदस्यहरूको समन्वयमा अर्को बैठकले लगाउनेछ। समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टको सभापतित्वमा बसेको बैठकमा सदस्यहरूले प्रतिनिधि सभाको कार्यकाल र 3 महिनाभन्दा बढ़ी नरहेको भन्दै त्यसअघि नै सक्ने गरी काम गर्नुपर्ने धारणा राख्नु भएको थियो। बैठकमा केही सदस्यले 3 महिनाभित्र र केही सदस्यले 1 महिनाभित्रै सक्ने गरी कार्यतालिका बनाएर काम गर्नुपर्ने बताउनु भएको थियो। समिति सदस्य कृष्ण भक्त पोखरेलले 1 महिनामा सक्ने गरी कार्यविधि सँगसँगै कार्यतालिका किटान गर्नुपर्ने बताउनुभयो। अर्का सदस्य मीनबहादुर विश्वकर्माले अझै 3 महिना समय भएकाले समय अपुग नहुने महाभियोग प्रस्ताव र अरू दस्तावेजमाथि अध्ययन गरेर छलफललाई तीव्रता दिनुपर्ने बताउनुभयो। यसै गरी सदस्य यशोदा सुवेदी गुरूङले विगतमा पक्ष विपक्ष जे भए पनि सिफारिश समितिले निष्पक्ष भएर जतिसक्दो चाँडो प्रतिवेदन दिनेतर्फ कार्यतालिका बनाएर अघि बढ़नुपर्ने बताउनुभयो। समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले सबै सदस्यको उपस्थितिमा अर्को बैठकमा कार्यविधि पारित गर्ने र कार्यतालिका बनाउने प्रस्ताव गर्नुभएको थियो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध 2078 फागुन 1 गते विभिन्न 21 आरोपमा प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो। जबरा विरूद्ध महाभियोग दर्ता भएपछि फागुन 22 गते महाभियोग सिफारिश समिति बनेको थियो भने फागुन 29 गते प्रतिनिधि सभामा पेश भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायमा सबैको सहज पहुँचका लागि कार्य सम्पादन प्रक्रियालाई छिटो छरितो र कम खर्चिलो बनाउने गरी काम गर्न सरकारवालाहरूलाई आग्रह गर्नुभएको छ। 5 मुलुकी संहिता दिवसका अवसरमा कानून न्याय तथा संसदीय मामला मन्त्रालयले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले कानूनी राज्यको अवधारणालाई व्यवहारमा देखिने गरी काम गर्नुपर्ने दायित्व सबैको भएको बताउनुभयो। प्रधानमन्त्री देउवाले मुलुकी संहिता कार्यान्वयनको शुरूआत भएको दिन ऐतिहासिक दिन भएको उल्लेख गर्नुहुँदै समयानुकूल यसको प्रभावकारी कार्यान्वयन गरेर जनतालाई न्यायको क्षेत्रमा परिवर्तनको अनुभूति दिने गरी काम गर्नुपर्ने खाँचो औल्याउनुभयो।
न्याय सम्पादन प्रक्रियालाई छिटो सजिलो बनाई सीमान्तकृत निम्नका जनताको सहज पहुँचमा पुर्याउने समावेश धेरै धेरै काम गर्न बाँकी छ। यस कुरालाई गम्भीरताका साथ मन गरी कार्य सम्पादन प्रणाली जति सक्दो पुष्ट निष्पक्षी एवं खर्चिलो बनाउन सम्बन्धित सरकारवाला निकायलाई सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
प्रधानमन्त्री देउवाले न्यायाधीश कानून व्यवसायी सबैमा सकारात्मक सोच र उच्च नैतिकता हुनु जरूरी रहेको उल्लेख गर्दै यसो हुन सके मुलुकी संहितामा ल्याइएका कानूनहरूबाट जनताले छिटो छरितो न्याय पाउनका साथै कानूनी शासनको अनुभूत गर्न पाउने बताउनुभयो। कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीले आन्तरिक र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा मुलुकी संहिताको निर्माण गरिएको उल्लेख गर्नुहुँदै यसको कार्यान्वयनमा देखिएका जटिलतालाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो।
अभ्यासका क्रममा उत्पन्न हुन सक्ने कतिपय अन्योलले न्यायिक समाधानको आवश्यकता माग गरेका छन् भने कतिपय विषय कानून तर्जुमा र संशोधनबाट निरूपण गर्ने आवश्यकता पनि रहेको हुन्छ। हामीले कानूनको उद्देश्य अनुरूप विषयवस्तुको प्रारम्भदेखि कार्यान्वयनको चरणसम्म क्रमबद्ध रूपमा सोही ढंगबाट अभ्यास गर्न सकेमा अवश्य पनि सुधारहरू देख्न पाइनेछ। संहिताको प्रभावकारी कार्यान्वयन तथा यसमा देखिएका व्यावहारिक समस्या तथा विरोधाभासपूर्ण प्रावधानहरूको समय समयमा समीक्षा हुनु जरूरी देखिन्छ।
कानून न्याय तथा संसदीय मामला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले मुलुकी संहिताले कानूनी प्रणालीलाई समृद्ध बनाउने काम गरेको भए पनि समय र समाजको आवश्यकता अनुसार यसलाई सुधार गर्दै अगाडि बढ्न सकिने बताउनुभयो।
वास्तवमा इम्प्लिमेन्टेशनको कुरा र नैतिकताको कुरा सम्मानित प्रधानमन्त्रीज्यूले अहिले भन्नुभएको नैतिकताको कुरा धेरै ठूलो क्राइसिसको रूपमा देखिन थालेको छ। आफ्नो क्षेत्रमा आफूले गच्छे अनुसार कहाँ कहाँ हामी कमी कमजोरी गर्दैछौ आजको दिनमा समीक्षा अनिवार्य छ। किनभने रूल अफ ल डेमोक्रेसीको सबैभन्दा ठूलो ब्याकबोन हो र न्यायोचित कानून जस्ट ल त्यसको चाहिँ मिनिमम कन्डिसन हो भने त्यसको इम्प्लिमेन्टेशनले मात्रै जनताले वास्तवमा कानूनी राजको अनुभूति गर्न सक्छ। सरकार यसमा प्रतिबद्ध छ।
कार्यक्रममा महान्यायाधिवक्ता खम्बबहादुर खातीले मुलुकी संहिता कार्यान्वयनको प्रभाव बारे अध्ययन गरेर यसमा देखिएका कमी कमजोरी र जटिलतालाई परिमार्जन गरी अगाडि बढ़न सके बलात्कार सम्बन्धी हदम्यादको विषय विवाहको उमेर सम्बन्धी लगायतका विषयहरूलाई सम्बोधन गर्न सकिने बताउनुभयो। नेपाल बार एसोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले न्याय प्रणालीको विकासको दृष्टिले मुलुकको न्याय सम्पादनको क्षेत्रमा मुलुकी संहितालाई एउटा ठूलो उपलब्धिका रूपमा आफूहरूले पाएको बताउनुभयो। सत्तारूढ़ गठबन्धनको कार्यदलको हिजो बसेको बैठकमा पार्टीका शीर्ष नेतृत्वसँग छलफल गरेर आगामी बैठकमा गठबन्धनको मोडालिटी र सीट बाँडफाँडको प्रस्ताव ल्याउने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै कार्यदलका सदस्य एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकमा कार्यदलका संयोजक र सदस्यहरूले पार्टीका शीर्ष नेतृत्वसँग छलफल गरेर अगाडि बढ़ने सहमति भएको बताउनुभयो।
जुन जिम्मेवारी यो कार्यदललाई सुम्पिएको छ त्यो जिम्मेवारीलाई अब हामीले पूरा गर्ने अन्तिम चरणमा पुगेका छौं। अहिलेसम्म हामीले विभिन्न मोडालिटीमा छलफल गरेका छौं र तिनै मोडालिटीहरूलाई केन्द्रमा राखेर सीट विभाजनको एउटा निष्कर्षको चरणतर्फ हामी अगाडि बढ्दैछौं। एकपटक अहिलेसम्म भएका जुन छलफलका विवरणहरू छ त्यो विवरणहरू शीर्ष नेताहरूलाई अवगत गराउने र त्यसपछि बस्ने बैठकबाट हामी एउटा निर्णयमा पुग्ने सहमतिका साथ आजको बैठक अन्त भएको छ।
कार्यदलका संयोजक र सदस्यहरूको पार्टीका शीर्ष नेतृत्वसँगको छलफल र परामर्शपछि गठबन्धन सम्बन्धी विषयहरूको टुंगो लाग्ने पनि मन्त्री कार्कीले बताउनुभयो। आगामी मंगिर 4 गते हुने निर्वाचनमा सत्तारूढ़ दलहरूबीच गठबन्धन गरेर निर्वाचनमा भाग लिने सहमति ती दलहरूबीच भएपछि गठन गरिएको कार्यदलको बैठक गठबन्धनको मोडालिटी र सीट बाँडफाँडबारे पटक पटक बैठक बस्दै आएको छ। नेकपा माओवादी केन्द्रको हिजो बसेको स्थायी कमिटी बैठकमा पदाधिकारी टुंग्याउने विषयमा छलफल भएको छ। पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले स्थायी कमिटी र पोलिट ब्यूरोको चयन तथा केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य र पार्टी पदाधिकारी टुंग्याउने विषयमा छलफल भएको माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभयो। सदस्य तथा पार्टी पदाधिकारीका विषयमा हिजोको बैठक लगभग टुंगोमा पुगिसकेको भए पनि आज बिहान 8 बजे बस्ने स्थायी कमिटी बैठकले अन्तिम टुंगो लगाउने प्रवक्ता महराले जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नवप्रवेशी र पुराना सबै नेता कार्यकर्तालाई समान अवसर दिई देश बनाउने अभियानमा लाग्ने बताउनु भएको छ। नेकपा एमाले केन्द्रीय कार्यालयमा हिजो आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टीमा फर्किआएका वा नवप्रवेशी सबैलाई उपयुक्त जिम्मेवारी दिइने बताउनुभयो। अध्यक्ष ओलीले राष्ट्रपतिले नागरिकता विधेयक संसदमा नै फिर्ता पठाउनु भएपछि संसदमा छलफल गर्नुपर्नेमा जस्ताको तस्तै पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाउने भनी सत्ता गठबन्धनले गरेको निर्णय गलत भएको बताउनुभयो। नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौड़ले हालको राजनैतिक कोर्स 2046 सालको जनआन्दोलनको अभिभारा भएको र प्रधानमन्त्री एवं कांग्रेस सभापतिका रूपमा त्यसलाई निष्कर्षमा पुर्याउने जिम्मेवारी शेरबहादुर देउवाको काँधमा रहेको बताउनु भएको छ। गत स्थानीय निर्वाचनमा विजयी बाँके र बर्दियाका जनप्रतिनिधिहरूका लागि काठमाण्डुमा हिजो आयोजित अन्तर्क्रियामा सहमहामन्त्री राठौरले 2046 सालमा गणेशमान र कृष्णप्रसाद भट्टराईले शुरू गर्नुभएको कम्युनिष्टहरूको लोकतान्त्रिकरण प्रक्रियालाई 2062-63 को जनआन्दोलनपछि गिरिजा प्रसाद कोइरालाले माओवादीको लोकतान्त्रिकरण गरेर अघि बढ़ाउनु भएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताउनु भएको छ। सन्त नेता कृष्ण प्रसाद भट्टराई फाउण्डेशनले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले आर्थिक सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणका निम्ति आगामी मंगिर 4 गते हुने संघीय र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन कायम रहने बताउनुभयो। उहाँले नेपालको जलस्रोत पर्यटन र कृषिमा प्रचुर सम्भावना भएकोले भरपूर उपयोग गरेर मुलुकलाई आगामी 10 वर्षभित्रमा समृद्ध मुलुकका रूपमा विकास गर्दै रोजगारीको सृजना गरी विदेशीका युवालाई स्वदेशमै रोजगार बनाउने योजना पनि रहेको बताउनुभयो। निर्वाचन आयोगले आगामी मंगिर 4 गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकारलाई 4 बुँदे निर्देशन दिएको छ। आयोगले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन 2073 को दफा 4 बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध गराउन निर्देशन दिएको हो। त्यसै गरी गत वैशाख 30 गतेसम्म सम्पन्न विभिन्न निर्वाचनबाट उपलब्ध तथ्याङ्क समेतका आधारमा मतदान कार्यमा विभिन्न खालका अवरोध सृजना भएका अति संवेदनशील तथा संवेदनशील मतदान केन्द्रमा हुने मतदान कार्यमा अवरोध नहुने अवस्थाको सुनिश्चितता हुने गरी विस्तृत सुरक्षा योजना तयार गरी सुरक्षाकर्मी खटन पटनको प्रभावकारी व्यवस्था मिलाउन निर्देशन दिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले विद्युत वितरण क्षेत्रको चुहावट रोक्नु चुनौतीको विषय रहेको बताउनु भएको छ। हिजो नेपाल विद्युत प्राधिकरणको 37 वार्षिक उत्सवका अवसरमा मन्त्री भूषालले आगामी दिनमा वितरणतर्फको चुहावट घटाउनका लागि अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयन गर्न जरूरी रहेको र यसका लागि वितरण संरचना सुधारमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो। अघिल्लो वर्ष विद्युत चुहावट नियन्त्रणबाट करिब 2 अर्ब रूपियाँ आमदानी भएको पनि उहाँले स्मरण गराउनुभयो। देश विकासका लागि ऊर्जा क्षेत्रको थप विकास नभएसम्म आर्थिक फड्को मार्न कठिन हुने उहाँले धारणा राख्नुभयो। विद्युत उत्पादन बढ़दै जाँदा आन्तरिक खपत बढ़ाउने कार्यमा ध्यान दिन पनि मन्त्रीले प्राधिकरणलाई आग्रह गर्नुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ बिहान 7 बजेको समाचार। अब केही बेर विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14## गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धी मुद्दाको फैसला आगामी आइतबार सुनाउने भएको छ। कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्की, न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, बम कुमार श्रेष्ठ र टंक बहादुर मोक्तानको हिजो बसेको संवैधानिक इजलासले निर्णय सुनाउने मिति आइतबारलाई सारेको हो। सुनवाईका लागि हिजो समय अपुग भएपछि आगामी आइतबारका लागि निर्णय सुनाउने मिति तय भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले काठमाण्डुको प्रमुख सांस्कृतिक उत्सव इन्द्र जात्रा व्यवस्थापनबारे सरोकारवालासँग छलफल गर्नुभएको छ। भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रामा सुरक्षा लगायत अन्य पक्षको व्यवस्थापनबारे मन्त्री श्रेष्ठले काठमाण्डु महानगरपालिकाका जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकायका अधिकारी, गुठी संस्थान, स्थानीय गुठियारका साथै अन्य सरोकारवालासँग हिजो छलफल गर्नु भएको हो। दार्चुलाको शैलीशिखर नगरपालिका वडा नम्बर 6 उल्लानीमा हिजो जीप दुर्घटना हुँदा एक महिला सहित 5 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगा जाँदै गरेको जीप दुर्घटना हुँदा 5 जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगत गहा मगरले बताउनुभयो। मृत्यु हुनेमा बझाङ जिल्ला बुंगल नगरपालिका 8 का 60 वर्षीय रैभान बोहरा र उनकी श्रीमती 55 वर्षीय चम्पा देवी बोहरा, सोही ठाउँ बस्ने 55 वर्षीय पुने बोहरा, 60 वर्षीय उज्जवल सिंह बोहरा र 55 वर्षीय हिक्मत जागरी रहेको प्रहरी निरीक्षक गहा मगरले बताउनुभयो। दुर्घटनामा घाइते भएकाहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र घाइते मध्ये 2 जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक गहा मगरले बताउनुभयो। जीप सड़कबाट करिब 250 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। यसैबीच गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलाको शैलीशिखर 6 मा भएको जीप दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ। गृहमन्त्री खाँडले हिजै दार्चुलाका प्रमुख जिल्लाधिकारी दीर्घराज उपाध्याय तथा सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गरी घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन दिनुभएको हो। सामाजिक सुरक्षा कोषले योगदानकर्ता सापट्टी शुरू गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले हिजो मन्त्रालयमा आयोजित कार्यक्रममा 2 जना योगदानकर्तालाई अनलाइन मार्फत विशेष सापट्टी रकम भुक्तानी गरेर विशेष सापट्टी योजना कार्यक्रम शुरू गर्नुभएको हो। मन्त्री शेरबहादुर कुँवरले योगदानकर्ता विशेष सापट्टी र मोबाइल एपको शुभारम्भ गर्नुभयो। कार्यक्रममा मन्त्री कुँवरले कोषका योजनालाई व्यवस्थित बनाउन र सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउन आग्रह गर्नुभयो। देशभर हिजो थप 852 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 6383 जनाको कोरोना परीक्षण गर्दा 852 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो 328 जना कोरोना संक्रमण मुक्त भएका छन्। हाल संक्रमण मुक्त हुने दर 98.2% रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर 5462 जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो 24 घण्टामा 189,767 जनाले कोरोना विरूद्धको खोप लगाएका छन्। पछिल्लो समय काठमाण्डु उपत्यका लगायत देशका धेरै जिल्लामा डेंगूको प्रकोप बढ़दै गएको छ। सामान्यतया काठमाण्डु उपत्यकामा दशैं तिहारको समयपछि डेंगू देखिने गरेकामा अहिले नै डेंगूले धेरैलाई आक्रान्त बनाएको छ। यो चाँडै नियन्त्रणमा नआउने हो भने प्रकोपको रूप लिन सक्ने विज्ञको आकलन छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा हरेक दिन डेंगूका शंकास्पद बिरामीको चाप बढ़न थालेको छ। अस्पतालका अनुसार 10-15 दिन अघिसम्म उपत्यका बाहिरका संक्रमित मात्रै भर्ना हुने गरेकोमा पछिल्लो केही दिन यता उपत्यकामा डेंगूबाट संक्रमित बिरामीको संख्यामा वृद्धि भएको र शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना हुनेको संख्या पनि बढ़न थालेको छ। अस्पतालमा दैनिक जसो डेंगूका लक्षण देखिएका र परामर्श गर्न आउनेहरूको संख्या अत्यधिक हुने गरेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका क्लिनिकल मेडिकल रिसर्च युनिट प्रमुख डाक्टर शेरबहादुर फोनको भनाई छ। उहाँले यसरी अस्पतालमा बिरामीको चाप बढ्नु भनेको समुदाय स्तरमा डेंगू फैलिसकेको बुझ्न सकिने भन्दै यो थप बढ्ने र महामारीको रूप लिन सक्ने भएकाले यसतर्फ समयमै सचेत रहनुपर्नेमा जोड़ दिनुभयो।
हरेक वर्ष दशैं तिहारको वरिपरि देखिने जुन डेंगूको सानोतिनो प्रकोप थियो त्यो चाहिँ अहिले नै सुरु भएको देखिन्छ। यति धेरै देखिन्छ भन्ने चाहिँ अब हामीलाई लागेको थिएन, तर अहिले अब व्यापक रूपमा फैलिएको क्रममा देखिन्छ। हरेक मान्छेहरूले चाहिँ डेंगूको लक्षण लिएर उहाँहरूले परामर्श गर्ने यो चाहिँ अत्यधिक मात्रामा छ। त्यसले गर्दाखेरि चाहिँ अहिलेको जुन अवस्था छ त्यो चाहिँ पक्कै पनि अलिकति अस्वाभाविक अलिकति र हामीले हरेक वर्ष विगतमा देखेको भन्दा अलिक अगाडि जस्तो चाहिँ मलाई लाग्छ।
अस्पतालको ओपीडी कक्षमा दैनिक 30-40 जना डेंगूसँग मिल्ने लक्षण भएका बिरामी आउने गरेको र जसमध्ये अधिकांशलाई डेंगू पुष्टि हुने गरेको अस्पतालले जनाएको छ। एकातर्फ पछिल्लो समय फेरि कोरोना संक्रमण बढ्न थालेको छ भने अर्कोतर्फ परिवारका सबै सदस्य डेंगू संक्रमित हुँदै गएको पाइएकाले अहिले कोरोना भन्दा पनि डेंगूले बढ़ी दुःख दिइरहेको अस्पतालका रिसर्च युनिट प्रमुख डाक्टर पुन बताउनुहुन्छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार हाल 61 जिल्लामा डेंगूका संक्रमित भेटिएका छन्। गत माघ महिनाको 15 गतेदेखि साउनसम्म 1126 जना डेंगूबाट संक्रमित भएका छन्। यो तथ्याङ्क डेंगूको शंका लागेर अस्पताल पुग्नेहरूको मात्र भएकाले डेंगूबाट संक्रमित भएकाहरू यो भन्दा बढ़ी हुन सक्ने डाक्टर पुनले बताउनुभयो।
हाम्रो अस्पतालमा त दर्जनको हारिमा पाउँछ, तर त्यो जति देखेको छ त्यति मात्र होइन, यो हाम्रो समुदायमा चाहिँ व्यापक रूपमा फैलिएको छ। अस्पतालमा त भर्ना पनि भएका छन् डेंगू कारणले गर्दाखेरि, संख्या चाहिँ अस्पताल सानो भएको हुनाले थोरै देखिएला, तर योभन्दा बढी चाहिँ अरू अस्पतालहरू पनि गइरहेको हुनसक्छ। सबैजना चाहिँ अब अस्पतालमा नआउने भएको हुनाले यो संख्याले चाहिँ यति नै हो भने प्रतिनिधित्व त गर्दैन। यहाँ देखिनु भनेको त पक्कै पनि समुदायमा प्रशस्त फैलिरहेको भन्ने कुरा चाहिँ अब यसले संकेत चाहिँ गर्दछ।
एडिस जातिका पोथी लामखुट्टेको टोकाईबाट डेंगू लाग्ने गर्दछ। चिकित्सकहरूका अनुसार 3 दिनदेखि 10 दिनसम्म लगातार ज्वरो आउनु डेंगूको लक्षण हो। डेंगू ज्वरो आउँदा शरीरको तापक्रम 102 डिग्रीदेखि 103 डिग्रीसम्म हुने, आँखा रातो हुने र दुख्ने, टाउको पेट जोड्ने र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता लक्षण देखिने गर्दछ। यसको संक्रमण रोक्नका लागि लामखुट्टेले फूल पार्न सक्ने घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाँडाहरू सफा गर्ने र लामखुट्टेको फूल नष्ट गर्ने गर्नुपर्दछ। खास गरी यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा शरीरको सबै भाग ढाकिने गरी लुगा लगाउने, सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्ने गर्नुपर्दछ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
बैतडीमा 5 देखि 12 वर्ष मुनिका 38,000 बाल बालिकालाई कोरोना विरूद्धको फाइजर खोप दिइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै बैतडीमा खोप अभियान सञ्चालनको तयारी गरिएको हो। स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टका अनुसार यही भदौ 5 देखि 9 गतेसम्म उक्त खोप अभियान शुरू हुनेछ। अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको राजधानी काबुल स्थित एक मस्जिदमा भएको विस्फोटनमा कम्तीमा 3 जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। राजधानी काबुलको उत्तर पश्चिम क्षेत्रमा रहेको यस मस्जिदमा सन्ध्याकालीन प्रार्थना गर्ने क्रममा विस्फोटन भएको तालिबान प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ। विस्फोटनको जिम्मा हालसम्म कसैले नलिए पनि विगत केही महिनादेखि आतंकवादी समूह इस्लामिक स्टेटले यस्ता विस्फोटन गराउँदै आएको छ। घाइते मध्ये धेरैको अवस्था गम्भीर भएका कारण मृतकको संख्या बढ़न सक्ने तालिबानलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। अब आर्थिक समाचार।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले नेपालले हवाई उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउनु भएको छ। नेपाल हवाई यातायात नियन्त्रक संघले बुधबार काठमाडौँमा आयोजना गरेको वार्षिक साधारण सभामा मन्त्री श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकोले युरोपियन युनियनको हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गर्नुभयो। नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयन बारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा विश्वको औसत भन्दा राम्रो देखिएको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले ईयूले आफ्नो निर्णय बारे पुनर्विचार गर्ने बताउनुभयो। आइकाओको परीक्षणमा नेपालको उड्डयन सुरक्षा मापदण्ड कार्यान्वयनको औसत दर 70.1% देखिएको छ। सन् 2013 यता युरोपियन युनियनले हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको छ भने आइकाओले सन् 2017 प्रतिबन्ध फुकुवा गरेको छ। सिमेन्ट उद्योगीहरूले वन नियमावलीमा रहेका केही प्रावधानहरूका कारण सिमेन्ट उद्योग संकटमा परेको भन्दै सरकारको ध्यान निरीक्षण गराउनु भएको छ। सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापा नेतृत्वको उद्योगी व्यवसायहरूको टोलीले बुधबार वन मन्त्री प्रदीप यादवसँग भेट गरी वन नियमावलीका प्रावधानलाई संशोधन गर्न आग्रह गरेको छ। उद्योगी व्यवसायहरूसँगको भेटमा वन तथा वातावरण मन्त्री प्रदीप यादवले उद्योगीहरूले उठाएका मागलाई नियमावली संशोधन गरेर भए पनि संशोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ठूलो रकम घर जग्गामा लगानी गरेर सहकारी संस्थाहरू डुब्न थालेपछि सहकारी विभागले त्यसमा लगानी नगर्न निर्देशन दिएको छ। विभागले कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने ससाना व्यवसायमा लगानी गर्ने र स्थिर सम्पत्तिहरूमा मुख्य गरी घर जग्गा कर्जामा लगानी नगर्न सहकारीहरूलाई निर्देशन गरेको हो। विभागका रजिस्ट्रार रुद्र प्रसाद पण्डितले बजारमा अहिले सहकारी संस्थाहरूमा देखिएको समस्या र मौद्रिक नीति तथा तरलताका विषयलाई ध्यानमा राखी निर्देशन जारी गरिएको बताउनुभयो। सहकारी संस्थाहरूलाई आवधिक र ठूलो बचत संकलनमा भन्दा नियमित बचतमा जोड़ दिन, ऋण असुलीमा तीव्रता दिन तथा कर्जा लगानी गर्दा संचालक समितिको बैठकबाट निर्णय गराएर मात्र लगानी गर्न निर्देशनमा भनिएको छ। सरकारले सिंहदरबारबाट ग्यास सिलिण्डर विस्थापनको अभियान शुरू गरेको छ। भदौ 1 गते बुधबारदेखि सबै मन्त्रालयका भान्साबाट खाना पकाउने ग्यासका सिलिण्डर हटाउन शुरू गरिएको हो। अर्थ मन्त्रालयको सचिवालय महाशाखा र चमेना गृहमा विद्युतीय चूलो प्रयोग गर्न शुरू गरिएको छ। सरकारको निर्णय अनुसार नै ग्यास चूलो हटाएको अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डी प्रसाद निरौलाले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
बंगलादेश विरूद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको औपचारिक प्रशिक्षण शुक्रबारबाट शुरू हुने भएको छ। छनौटमा परेका 40 खेलाड़ीलाई बुधबार दिउँसो सम्पर्कका लागि डाकिएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सूर्य शाहले जानकारी दिनुभयो। दशरथ रंगशालामा असोज 11 गते हुने बंगलादेश विरूद्धको मैत्रीपूर्ण खेलका लागि मात्र राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका प्रदीप भूमागाई बुधबार बिहान अमेरिकाबाट स्वदेश फर्किनु भएको छ। एन्फाले मुख्य प्रशिक्षक अब्दुलहाल अलमुतारीका बारेमा निर्णय लिने जिम्मेवारी महासचिव किरण राईलाई दिएको छ। उमागाईको सिफारिशमा एन्फाले आइतबार 40 खेलाड़ीलाई प्रारम्भिक छनौटमा बोलाएको थियो। छनौटमा युवा र अनुभवी खेलाड़ीलाई समेटिएको छ। अलमुतारीले बाहिर राखेका कप्तान किरण चेम्जुङ सहितका खेलाड़ी प्रारम्भिक छनौटमा परेका छन्। एक महिना अघि मालदिवसमा आयोजना भएको 54 एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्ट च्याम्पियनशीपमा पदक विजेता खेलाड़ीहरूले बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेका छन्। भेटवार्ता गर्ने खेलाड़ीहरूमा उमेश राई, राजु राई र सुजिता मानन्दर रहेका छन्। साउन 4 गतेदेखि भएको च्याम्पियनशीपमा नेपालका 2 पुरूष र 1 महिला गरी 3 खेलाड़ीहरूले सहभागिता जनाएकोमा खेलाड़ीहरूले 1 रजत र 1 काँस्य पदक हासिल गर्न सफल भएका थिए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्य बदली रहेकै स्थानमा मेघगर्जन सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.6 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 93%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:36 भयो भने सूर्यास्त भरे साँझ 6:40 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गर्नुभएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आज पारित हुने प्रतिनिधि सभाको सम्भावित कार्यसूची, मंगिर 4 गते हुने निर्वाचनका लागि सीट बाँडफाँडको प्रारूप तयार गर्न गठन गरिएको सत्ता गठबन्धनको कार्यदलले शीर्ष नेतासँग परामर्श गरी सीट बाँडफाँडको टुंगो लगाउने कार्यदलको बैठक आज बस्दै न्यायमा सहज पहुँचका लागि कार्य सम्पादन प्रक्रियालाई छिटो छरितो र कम खर्चिलो बनाउने गरी काम गर्न प्रधानमन्त्री बहादुर देउवाको निर्देशन र अफगानिस्तानको राजधानी काबुल स्थित एउटा मस्जिदमा भएको विस्फोटनमा कम्तीमा 3 जनाको मृत्यु, दर्जनौ घाइते। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।